माओवादी जनयुद्धबारे हामी धेरैलाई थाहा छ। माओवादी जनयुद्ध माओवादी र नेपाल सरकारबीच 2052 सालदेखि 2063 सालसम्म चलेको एक सशस्त्र द्वन्द थियो। युद्धको अवधिमा लामो कपाल पाल्न, निधारमा रुमाल बाँध्न वा गोल्ड स्टार जुत्ता लगाउन र घरमा नयाँ मान्छेहरूलाई पाहुनाहरूलाई बास दिनसम्म पनि पाइँदैन थियो। त्यतिखेर कुनै पनि शङ्कास्पद कुरामा संलग्न हुन मिल्दैन थियो। पुलिसको जासुस हो भनेर माओवादीले पनि लगेर मारिहाल्थ्यो र माओवादी भनेर पुलिसले पनि गोली ठोकिहाल्थ्यो। कतिले त गोल्ड स्टार जुत्ता लगाएको कारण अनायसमा ज्यान गुमाएका थिए। माओवादी र पुलिसको जम्काभेट हुँदा तिनीहरूसँग एउटै मात्र विकल्प हुन्थ्यो, मार कि मर। त्यहाँ पर्खिने, कुरा गर्ने, नेगोसिएट गर्ने कुनै कुरा हुँदैन थियो। जसले मार्न चाहँदैन थियो ऊ मर्नलाई तयार हुनुपर्थ्यो। त्यसैले जसले मौका पाउँथ्यो पहिले उसैले मारिहाल्थ्यो। मलाई लाग्छ आत्मिक युद्धको बारेमा पनि यस्तै भन्न सकिन्छ, अर्थात् नयाँ तपाईँ र पुरानो तपाईँ बिचको युद्ध, आत्मा र शरीर बिचको युद्ध, र तपाईँ र तपाईँको पाप बिचको युद्ध पनि यस्तै छ। यस युद्धमा हामी क्रिस्चियनहरूसँग पनि एउटै मात्र विकल्प हुन्छ, एउटै मात्र विकल्प, मार कि मर। एकजना प्रभुको जन जोन ओवेन भन्नुहुन्छ, पापलाई मार नत्र त पापले तिमीहरूलाई मार्नेछ। कृपया आफ्नो बाइबलमा मसँगै कलसीको पत्र 3 अध्यायलाई पल्टाउनुहोस्। आज हामी कलसीको 3 अध्यायको पद 5-8 विचार गर्नेछौँ। कलसी नयाँ क्रममा पर्दछ, पृष्ठ सङ्ख्या 1610 यसलाई पाउन सक्नुहुन्छ। कलसी 3 अध्यायको 5-8 पदसम्म यसरी लेखिएको छ, यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति पूजा हो, यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यो, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग। रिस, क्रोध, डाहा, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। यस खण्डमा पावलले हामीले एउटै कुरा भनिरहेका छन्, एउटै कुरा, क्रिस्चियनहरू कुनै पनि हालतमा पापलाई मार्नुहोस्। पावल यही भनिरहेछ, एउटै कुरा, क्रिस्चियनहरू, ख्रिस्टसँग जी उठाइएकाहरू कुनै पनि हालतमा जसरी हुन्छ बाई अल मिन्स पापलाई मार्नुहोस्। तर कुन पाप र किन मार्ने? हामीले यहाँ मार्नुपर्ने दुई प्रकारका पापहरू देख्छौँ र त्यसपछि ती पापहरू मार्नुपर्ने दुई कारणहरू देख्छौँ। दुई प्रकारका पापहरू र दुई कारणहरू। सो पहिले हामीले मार्नै पर्ने दुई प्रकारका पापहरू हेर्नेछौँ र त्यसपछि ती पापहरू मार्नुपर्ने दुई कारणहरू हेर्नेछौँ। यदि तपाईँले वचनको बुद्धा लेखिराख्नु भएको छ भने कृपया दुईवटा कुरा लेख्नुहोला, हामीले मार्नै पर्ने दुई प्रकारका पापहरू र ती पापहरू मार्नुपर्ने दुई कारणहरू। सो फर्स्ट वी विल लुक एट टु टाइप्स अफ सिन द्याट वी निड टु किल एन्ड देन वी विल लुक एट टु रिजन्स फर किलिङ दोज सिन्स। सो पहिलो हामीले मार्नै पर्ने दुई प्रकारका पापहरू, दुई किसिमका पापहरू। पाँच र आठमा जम्मा 10 पापहरू उल्लेख गरिएका छन्। 10 पापहरू, पद पाँचमा पाँचवटा पापहरू र पद आठमा 10 पापहरू। पद पाँचमा हामीलाई अशुद्ध पार्ने 5 पापहरू अर्थात् हृदयको पापहरू उल्लेख गरिएको छ भने पद आठमा हामीमा फाटो ल्याउने 5 पापहरू अर्थात् मुखको पाप उल्लेख गरिएका छन्। सो हृदयका पापहरू हाम्रो व्यक्तिगत पवित्र जीवनसँग सम्बन्धित छन्, जबकि हाम्रो मुखका पापहरू हाम्रो सामाजिक सम्बन्धसँग सम्बन्धित छन्। सो पहिलो 5 पापहरू हाम्रो आफ्नै शरीरको विरुद्धमा गरिन्छ र अन्य 5 पापहरू ख्रिस्टको शरीर अर्थात् चर्चको विरुद्धमा गरिन्छ। सो हामीलाई अशुद्ध पार्ने पापहरूलाई हामीले मार्नै पर्छ। सो हामीले मार्नुपर्ने दुई किसिमका पापहरू, पहिलो हामीलाई अशुद्ध पार्ने पापहरूलाई मार्नै पर्छ, पद 5 हेर्नुहोस् न तपाईँको बाइबलमा, यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ जो मूर्ति पूजा हो। हामी अक्सर पवित्रीकरणको निम्ति प्रार्थना गर्छौँ, प्रार्थनाको अनुरोध राख्छौँ, तर जब परमेश्वरले हाम्रो प्रार्थनाको जवाब दिनुहुन्छ कि त्यो हामीलाई मनपर्छ होला। परमेश्वरले हामीलाई पवित्र तुल्याउने एउटा तरिका भनेको हामीलाई हाम्रा शरीरका कार्यहरूलाई मार्न लगाएर, कि तपाईँ पवित्र हुन चाहनुहुन्छ, कि तपाईँ पवित्रीकरणमा वृद्धि हुन चाहनुहुन्छ। यदि चाहनुहुन्छ भने पावले भने चाहिँ तिमीहरूमा जे जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, तपाईँलाई अशुद्ध पार्ने पापलाई तपाईँले मार्नै पर्छ। किल इट, बी किलिङ इट। कि तपाईँलाई नेपाली व्याकरण थाहा छ भने सायद भूतकाल, वर्तमानकाल र भविष्यकाल बुझ्नुहुन्छ होला। यहाँ पावलले प्रयोग गरेको मार भन्ने शब्द वर्तमानकाल हो। पावल वर्तमानकालमा बोलिरहेका छन्। सो पावल यसो भनिरहेका छन्, तिमीहरूमा जो संसारिक स्वभावको कुराहरू छन् तिनलाई मारिरह। जीवनमा एकपटक होइन, दुईपटक होइन, तर जीवन रहन्जेल, जीवन चलिन्जेल मारिरह, पापलाई मारिरह। किल इट एन्ड बी किलिङ इट। पावल किन वर्तमान कालमा बोलिरहेका छन्? किनकि पाप यस संसारमा यसलाई पूर्ण रूपमा, पापलाई पूर्ण रूपमा हामी मार्न सक्दैनौँ। हाम्रो अन्तिम सासम्म हाम्रो यो पाप विरुद्धको यो लडाइँ जारी रहनेछ। अहिले नै लडाइँबाट विश्राम लिन मिल्दैन, आराम गर्न मिल्दैन, हतियार बिसाउन मिल्दैन, यो बेला भएको छैन। पाप एकपछि अर्को गर्दै तपाईँमाथि जाई लाग्नेछ र हामीले पापलाई मारिरहनुपर्नेछ। सायद तपाईँहरू कतिजनाले जोम्बी मुभी हेर्नुभएछ, जोम्बी चलचित्र हेर्नुभएको छ होला। जोम्बीले मानिसलाई आक्रमण गरिरहेको हुन्छ, हिरो हातमा बन्दुक लिएर, एकदम लोड भएको बन्दुक लिएर मानिसको उद्धार गर्न आउँछ, अनि हिरोले एउटा जोम्बीलाई गोली ठोक्छ, गोली हानिदिन्छ, र अर्को जोम्बी, फेरि अर्को जोम्बीले हिरोलाई आक्रमण गर्छ, र हिरो फेरि अर्को जोम्बीतिर फर्किन्छ। उसलाई गोली ठोक्ने बित्तिकै अर्को जोम्बी फेरि ले हिरोलाई आक्रमण गर्छ, फेरि हिरोले त्यो जोम्बीलाई पनि फेरि गोली हान्छ। यदि हिरोसँग पर्याप्त गोली छैन भने जोम्बीले उसलाई मार्नेछ, वा यदि हिरोले जोम्बी मार्ने क्रममा बिचमै उसले ब्रेक लियो भने जोम्बीले जिउँदै उसको रगत पिएर उसलाई मार्नेछ। सो जोम्बीलाई मार्नको निम्ति हिरोको बन्दुकमा पर्याप्त गोली भरिएको हुनुपर्छ। सबै 70 नहुन्जेलसम्म उसले जोम्बीलाई गोली हान्ने क्रम जारी राख्नै पर्छ। प्रिय मित्रहरू, प्रियहरू, पापहरू जोम्बीहरू जस्तै हुन्, एउटै पनि बाँकी नरहन्जेलसम्म तपाईँले पापलाई मारिरहनै पर्छ। सो हामीलाई अशुद्ध पार्ने यहाँ 5 पापहरू उल्लेख गरिएका छन्, 5 पापहरू जसलाई हामीले मार्नुपर्छ। पहिलो, यौन अनैतिकता, सेक्सुअल इमोरालिटी, यौन अनैतिकता। यौन अनैतिकतालाई हाम्रो बाइबलमा व्यभिचार भन्ने अनुवाद गरिएको छ। मैले यसलाई यौन अनैतिकता नै भने। व्यभिचारको अर्थ अक्सर विवाह बाहिर वा विवाहपछि अन्य व्यक्तिसँग राखिने यौन सम्बन्ध भनेर बुझिन्छ। तर यौन अनैतिकताले सबै प्रकारका यौन पापलाई बुझाउँछ। यसले विवाहपूर्व र विवाह पश्चातका सबै यौन अनैतिक यौन हरकतहरूलाई बुझाउँछ। वास्तवमा यौन अनैतिकता, यो शब्द ग्रिक शब्द पोर्नियाबाट आएको, जुन अङ्ग्रेजीमा पोर्न भन्ने अनुवाद भएको छ। पोर्न, पोर्नोग्राफी, तपाईँलाई थाहा छ होला। यो यौन अनैतिकताले गैर कानुनी, सामाजिक रूपमा अस्वीकार्य वा नैतिक रूपमा गलत ठानिएका यौन क्रियाकलापलाई बुझाउँछ। यसको अर्थ पोर्न वा पोर्नोग्राफी यौन अनैतिकताको त्यो तस्बिर हो जुन बाइबलमा निषेध गरिएको छ। सो बाइबल अनुसार यौन अनैतिकता समाजमा स्वीकार नहुने वा नैतिक रूपमा गलत ठाने कुराभन्दा बढी छ। यौन अनैतिकता भन्नाले बाइबलले अनुमति नदिएको यौन क्रियाकलापलाई बुझाउँछ, चाहे समाजले यसलाई स्वीकार गरोस् या नगरोस्। आज हामी यस्तो समाजमा जिउँछौँ कि विवाह नगरी बस्ने धेरै मानिसहरू छन्, र विवाह नगरी सँगै बस्ने मानिसलाई हाम्रो समाजले सामान्य मानिस स्वीकार गर्न थालिसकेको छ, नेपालमा पनि, यो जापानको कुरा मात्र होइन। तर विपरीत लिङ्गसँग विवाह नगरी पति र पत्नीको रूपमा सँगै बस्नु यो क्रिस्चियन पारा होइन, यसले परमेश्वरको आदर र महिमा गर्दैन। यस्तो अभ्यास बाइबलमा कतै पनि पाइँदैन। विवाह बाहिर मनोरञ्जनको रूपमा यौन सम्बन्ध राख्न मिल्दैन। सुप्रियहरू, हाम्रो मापदण्ड पति संसार र समाज होइन, हाम्रो मापदण्ड परमेश्वरको वचन हो। बाइबलले जे अनुमति दिन्छ र जे निषेध गर्छौँ त्यो नै हाम्रो अन्तिम अधिकार हो, अन्तिम मापदण्ड हो। यसो पोर्नोग्राफिक्स अथवा पोर्नको ग्राफिक पिक्चर अथवा अनैतिक यौन अनैतिकताको तस्बिर र यसको अभ्यासको आनन्द लिनु, यो दुवै बाइबलमा निषेध गरिएको छ। तर संसारले तपाईँलाई सित्तमै कुरा दिइरहेको छ, संसारले सित्तैमा, यो तपाईँको फोनमा निःशुल्क रूपमा तपाईँले देख्नुहुन्छ, यो इन्स्टाग्राममा, युट्युबमा, यो टिकटकमा निःशुल्क पाइन्छ, यो तपाईँले हेर्ने चलचित्रहरूमा निःशुल्क उपलब्ध छन्। त्यसो जवान भाइ बहिनीहरू, यौन शुद्धता कायम राख्नुहोस्, यो यौन अनैतिकतालाई तपाईँले मार्नै पर्ने हुन्छ। यो परमेश्वरको इच्छा हो कि तपाईँ परमेश्वरको जनहरू भएर यौन अनैतिकताबाट अलग रहनुपर्छ, किनकि यौन अनैतिकतामा संलग्न मानिस परमेश्वरको राज्यमा हकदार हुँदैन। पहिलो कुरा छदेखिको नौपद सुप्रियहरू, गलत नबुझ्नु होला, परमेश्वर हाम्रो खुसी आनन्दको पक्ष कि विरुद्धमा हुनुहुन्न, उहाँ हाम्रो खुसीको विरुद्धमा हुनुहुन्न, उहाँ हाम्रो आनन्दको खुसीको पक्षमै हुनुहुन्छ। तर परमेश्वर परमेश्वर केन्द्रित आनन्दको पक्षमा हुनुहुन्छ, खुसीको पक्षमा हुनुहुन्छ, पतित मानिस केन्द्रित आनन्द खुसीको पक्षमा होइन। परमेश्वरको इच्छा यही हो कि तपाईँले यौन सम्बन्धको आनन्द उहाँले चाहनुभएको तरिकामा लिनुहोस्, न कि संसारले चाहेको तरिकामा, उहाँ तपाईँको शरीरले चाहेको तरिकामा। र परमेश्वरले चाहनुभएको तरिका भनेको विवाह हो, यौन विवाहको लागि हो, त्यसबाहेक यो अनैतिकता बन्न जान्छ। अविवाहित भाइ बहिनीहरू, आफ्नो जीवनमा यौन शुद्धता कायम राख्न तपाईँले प्रार्थना र प्रयत्न दुवै गर्नैपर्छ। चर्चका अन्य परिपक्व सदस्यहरूसित तपाईँ जवान जवाफदेह सम्बन्धमा रहनैपर्छ। आफूलाई कोठामा थुनेर नराख्नुहोस्, अर्को कोठामा भएका अरू साथीहरू कहाँ जानुहोस् र उनीहरूसँग जीवनको बारेमा कुराकानी गर्नुहोस्, छलफल गर्नुहोस्, प्रार्थना गर्नुहोस्। विवाहितहरू, आफ्नो पति वा आफ्नो पत्नीबाट आफ्नो आँखा कहिले नहटाउनुहोस्, आफ्नो जीवनसाथी, आफ्नो श्रीमान, आफ्नो श्रीमतीसँगै नजिक टाँसिएर बस्नुहोस्। बाइबलले भन्छ सबैका बिचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलियोस्, किनकि दुर्चारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। Hebrews 13:4 हुन त यो पद अक्सर विवाहको दिनमा पढ्ने गरिन्छ, धेरै ले विवाह चाहिँ आदरणीय होस्लाई वैवाहिक कार्यक्रम आदरणीय हुनुपर्छ भनेर अनुवाद गरिरहेको हुन्छ, पवित्र विवाह गर्नुपर्छ भनेर भनिरहेको हुन्छ। तर यस पदले वैवाहिक कार्यक्रम अथवा समारोहको बारेमा कुरा गरिरहेको छैन, यस पदले तपाईँको वैवाहिक सम्बन्धको बारेमा कुरा गरिरहेको छ, तपाईँको वैवाहिक जीवन, तपाईँको जीवनसाथीसँगको तपाईँको सम्बन्ध यो आदरणीय हुनुपर्छ, अर्थात् यो पवित्र हुनुपर्छ, यसलाई अशुद्ध पार्न मिल्दैन, तपाईँले आफ्नो जीवनमा, आफ्नो वैवाहिक जीवनमा तेस्रो व्यक्ति ल्याउन मिल्दैन। त्यसकारण पावलले हामीलाई यहाँनिर हामीमा सांसारिक स्वभावको कुराहरू मार्नलाई यहाँ आग्रह गरेको छ। सबभन्दा नम्बर एक व्यभिचार, जसलाई मैले यौन अनैतिकता भनेर अनुवाद गरेको छु, यो मार्नै पर्छ। तपाईँको जीवनमा, क्रिस्चियनको जीवनमा यौन अनैतिकताको निम्ति, सेक्सुअल इमोरालिटीको निम्ति, सेक्सुअल पापको निम्ति, यो यौन पापको निम्ति कुनै स्थान हुनुहुँदैन। र दोस्रो अशुद्धता, इम्प्युरिटी, अशुद्धता, अशुद्धताको सिधा सम्बन्ध यौन अनैतिकतासँग हुन्छ। व्यभिचारले मानिसहरूलाई अशुद्ध बनाउँछ, यदि तपाईँले यौन पाप गर्नुभयो भने त्यसले तपाईँलाई अशुद्ध पार्छ, तपाईँले आफूलाई अशुद्ध पार्न मिल्दैन, तर परमप्रभु हाम्रो परमेश्वर जस्तो तपाईँ पवित्र हुन बोलाइनु भएको छ, जस्तो उहाँ पवित्र हुनुहुन्छ हामी सबैजना पवित्र हुन बोलाएको छौँ। चर्चले हामीलाई शुद्ध र अशुद्ध खानपिनबारे थुप्रै नीति नियमहरू शिक्षाहरू दिने गर्दछ, सल्लाहहरू दिन्छ, हामीले यो खानु हुँदैन, त्यो खानु हुँदैन, र हामी नियमहरू नीति नियमहरू पालन गर्न कटिबद्ध हुन्छौँ, र चुनले पोतेको सेतो चियानहरू जस्तै बाहिरबाट ठिक देखिन्छौँ तर भित्रभित्र हामी अशुद्ध र दुर्गन्धित हुन्छौँ। ओ मित्रहरू सेतो वस्त्रमा अशुद्धता नलुकाउनुहोस्। तेस्रो हामीले त्याग्नुपर्ने तेस्रो पाप कामुकता, जसलाई अङ्ग्रेजीमा लस्ट पनि भनिन्छ, कामुकता, कामवासना। संसारले हरेक कुराको विज्ञापन गर्न कामुकतालाई प्रयोग गर्छ, अर्धनग्न महिलाको तस्बिर बिना आज विज्ञापन बन्दैन. संसारले विज्ञापनमा महिलालाई साधनको रूपमा प्रयोग गर्छ, पर्फ्युम, चल्तीको लुगा, रक्सी, ब्रान्ड, भिडियो गेम, भर्खरै लन्च भएको नयाँ गाडी इत्यादिको विज्ञापनहरू एकदमै कामुक बनाउने खालको हुन्छ. सो कामुकता तपाईँ र मेरो फोनको स्क्रिनमा देखा पर्छ, पपअप हुन्छ. तर तपाईँ क्रिस्चियन भएको कारणले गर्दाखेरि यसप्रति आकर्षित हुन मिल्दैन. कामुकता हाम्रो मनमा हुने व्यभिचार हो, मनमा हुने व्यभिचार हो. यसुले भन्नुभएको छ मत्ती 5:1, तिमीले यसो भनेका सुनेका छौ, तैँले व्यभिचार नगर. तर म तिमीलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको कामुकताको दृष्टिले इच्छाले हेर्दछ, त्यसले अघिबाट आफ्नो हृदयमा मनमा व्यभिचार गरिसकेको हुन्छ. यस दुनियाँलाई फ्लर्ट गर्न कुनै समस्या छैन, फ्लर्टिङ इज कन्सिडर्ड नर्मल. तर यस्तो व्यवहार क्रिस्चियनहरूलाई सुहाउँदैन. प्रियहरू, काम वासना लिएर होसियार बस्नुहोस्. अयुबले भने चाहिँ कुनै स्त्रीलाई, कुनै पुरुषलाई कुदृष्टिले नहेर्ने हाम्रो आँखाले त मेरो आँखाले मैले हामीले आँखासित बाचा गर्नुपर्ने हुन्छ. तो चौथो खराब इच्छा, इभिल डिजायर. कामुकता र खराब इच्छा एउटै किसिम, एउटै सिक्काको दुई पाटा हो. जब तपाईँ एउटै स्त्रीलाई काम वासनाको दृष्टिले हेर्नुहुन्छ, तब तपाईँमा खराब इच्छा उत्पन्न हुन्छ. र देखा पर्ने तरिकाहरूमध्ये एक भनेको मास्टरबेसन, हस्तमैथुन हो. हस्तमैथुन, मास्टरबेसन खराब इच्छाको अभिव्यक्ति हो. यसले अन्तत बलात्कार वा वेश्यागमनतिर डुर्याउन सक्छ. होसियार हुनुहोस्, गलत नबुझ्नु होला, यहाँनिर यौन इच्छा खराब हो. पावलको समयमा झुटो शिक्षकहरूले सिकाए जस्तो पावलले सिकाइरहेको छैन. यौन इच्छा आफैमा खराब होइन. पहिलो कोरिन्थी 7:9 पावलले यसरी भनेका छन्, तर तिमीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्, किनभने काम वासनामा जल्नुभन्दा विवाह गर्न असल हो, विवाह गर्न असल हो. तर विवाह पूर्व, विवाह बाहिर, विवाहपछि यौन सम्बन्ध राख्ने चाहना र आफ्नी पत्नी नभएको स्त्रीसँग यौन सम्बन्ध राख्ने इच्छा एक खराब, यानि कि दुष्ट इच्छा हो. यो इच्छा राम्रो हुँदै होइन. यो बाइबलले निषेध गरेको छ, र बाइबलले जे निषेध गरेको छ त्यो चाहनु खराब इच्छा हो. तपाईँ परमेश्वरको पवित्र मन्दिर हुनुहुन्छ, तपाईँले यस मन्दिरलाई, तपाईँको शरीरलाई अपवित्र तुल्याउनु मिल्दैन. खराब इच्छा पहिलोपटक अदनको बगैँचामा देखा परेको थियो, जसै आदम र अब्बाले निषेधित फल खान चाह गरे, अनि त्यो दुष्ट खराब इच्छा आदमका सन्तानहरूमा सर्दै आइपुगेको छ. तर हामी अब आदममा छैनौँ, हामी ख्रिस्टमा छौँ, त्यसकारण हामीले खराब इच्छालाई मार्नुपर्छ. 5 लोभ, जो मूर्ति पूजा हो. हामी यस्तो समाजमा बाँचिरहेको छौँ, जिरहेको छौँ, जहाँ लोभ लालच एक सामान्य अभ्यास मानिन्छ. छिमेकीले छिमेकीकी र पत्नीको लोभ गर्नु, छिमेकीको घरको लालच गर्नु, छिमेकीको गाडीको लालच गर्नु, छिमेकीका छोराछोरीको लालच गर्नु सामान्य मानिन्छ. र भन्ने गरिन्छ कि मानिसहरूको सफलता पछाडि उसको लालच छ अरे, उसले कसैको लालच गरेको कारणले गर्दाखेरि उस जीवनमा सफल भएको छ अरे. यसमा खराबी के छ हामी सोध्न सक्छौँ. तर बाइबलले लोभलाई, लोभ लालचलाई गम्भीरतापूर्वक लिन्छ, र हामीले पनि लोभ लालचलाई गम्भीरतापूर्वक लिनुपर्छ. लुका 12:15 यसुले हामीलाई ओसिया रहन र सबै किसिमका लालचबाट जोगिन चेतावनी दिनुहुन्छ. त्यसै गरी 5 अन्तिम शब्दमा यो लोभ लालचको खतरा यहाँनिर देखिन्छ. यहाँनिर भनिएको छ कि सबै किसिमका सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार, अनि व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लास्ट अन्तिममा लोभ, अनि त्यसपछि देख्नुभयो अन्तिम शब्द तपाईँले बाइबलमा 5 जो मूर्ति पूजा हो. लालस र मूर्ति पूजा बीच सम्बन्ध छ, अन्तर सम्बन्ध छ. लालस मूर्ति पूजा हो. एकजना प्रभुको जन म्याथ्यु हेनरीले यसरी भनेका थिए कि लोभ आत्मिक मूर्ति पूजा हो. यो भनेको त्यो प्रेम र सम्मान सांसारिक धनलाई दिनु हो जसको योग्य केवल परमेश्वर मात्र हुनुहुन्छ. तपाईँले चाहनुहुने कुनै पनि कुरा मूर्ति बन्न सक्छ, यदि तपाईँले त्यसलाई प्राप्त गर्न परमेश्वरलाई भन्दा माथि त्यसलाई प्राथमिकता दिनुहुन्छ र त्यस कुराले तपाईँलाई अरू मानिसहरूसँग सम्बन्धहरू ख्रिस्टसँगको तपाईँको दैनिक उपासना व्यक्तिगत हिँडाइ पवित्रताको जीवनलाई पन्साउने अवमूल्यन गर्ने बनाउँछ भने त्यो मूर्ति पूजा। एकजना बाइबल शिक्षकले यसरी भन्नुभएको छ, लोभ मूर्ति पूजा हो किनभने धेरैभन्दा धेरै पैसा र भौतिक कुराहरू आफ्नो निम्ति प्राप्त गर्ने र आफ्नो निम्ति थुपार्ने इच्छा गर्नु भनेको मानव प्रेम र भक्ति भरोसा र विश्वास र सेवा र आज्ञाकारिताको क्षेत्रहरूमाथि लाग्ने परमेश्वरको विशेष अधिकारमाथि आक्रमण गर्नु हो। हामीले लोभलाई मार्नै पर्छ, हामीले लालचलाई मार्नै पर्छ। लोभ लालच विरुद्ध लड्ने मलाई लाग्छ एउटा उत्तम तरिका भनेको नियमित रूपमा दशंसा भेटीहरू दिएर हो, नियमित रूपमा दशंसा भेटी दिएर हो। यदि तपाईँ यस चर्चको सदस्य हुनुहुन्छ भने यसको खाँचोहरू चर्चको खाँचोहरू पुरा गर्न तपाईँले नियमित रूपमा दिनुपर्छ। तपाईँ दिनुहुन्छ कि हुँदैन मलाई थाहा छैन, तपाईँलाई थाहा छ, तपाईँ स्वयंलाई थाहा छ र परमेश्वरलाई थाहा छ, त्यो बाहेक कसैलाई पनि थाहा छैन। अनि यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, प्रभुलाई प्रेम गर्नुहुन्छ, यदि तपाईँ सुसमाचारलाई प्रेम गर्नुहुन्छ भने, यदि तपाईँ स्थानीय चर्चलाई प्रेम गर्नुहुन्छ भने, यदि तपाईँ परमेश्वरको महिमा मानिसहरूको सामु प्रकट भएको तपाईँ देख्न चाहनुहुन्छ भने तपाईँले दिनुहुनेछ। तपाईँको लागि प्रश्न, तपाईँको दियाइ कस्तो छ, के तपाईँ विश्वासयोग्य भई दिइराख्नु भएको छ, कसैले नदेखे पनि के तपाईँ नियमित रूपमा दिइराख्नु भएको छ। फ्रीहरू लोभी नबन्नुहोस्, लालच नगर्नुहोस्, मुठी नबाँध्नुहोस्। लोभ एउटा यस्तो पास हो, तपाईँलाई थाहा छ, एउटा यस्तो पास हो जसले तपाईँलाई यस पृथ्वीको सबैभन्दा असन्तुष्ट र दुःखी मानिस बनाएर छाड्छ। जसरी ज्यानले कहिले पुग्यो भन्दैन, लोभले कहिल्यै पनि पुग्यो भन्दैन। मानिसलाई पैसाले कहिले पुग्दैन हामीलाई थाहा छ। तपाईँ खुसी चाहनुहुन्छ, तपाईँ सन्तुष्ट हुन चाहनुहुन्छ भने दिनुहोस् प्रियहरू, दिनुहोस्। सो मेरो प्रियहरू यो नबिर्सिनुहोस्, परमेश्वरले तपाईँलाई भौतिक आशिष त दिनुहुन्छ तर यसको उद्देश्य तपाईँलाई लोभी बनाउन होइन तर उद्धारको व्यक्ति बनाउनलाई हो, ताकि तपाईँ उही उद्धार परमेश्वरको प्रतिबिम्ब बन्नुभएको होस् जसले आफ्नो उद्धारतामा हामीलाई सफ्तो दिनुभएको छ। भौतिक आशिष मात्र होइन तर आफ्नो एकमात्र पुत्रलाई तपाईँ र मेरो निम्ति दिएर उहाँले आफ्नो उद्धारता स्पष्ट रूपमा प्रस्तुत गरिसक्नु भएको छ। परमेश्वरले तपाईँ र मलाई उद्धार व्यक्ति बनाउनलाई, परमेश्वरको चरित्र प्रतिबिम्बित गर्नलाई भौतिक आशिष दिनुहुन्छ, लोभी बनाउनलाई होइन, लोभीको भाँडो बनाउनलाई होइन। प्रिय हामीले अशुद्ध पार्न यी पापहरूबाट हामी जोगिनै पर्छ, व्यभिचारबाट, अशुद्धताबाट, कामुकताबाट, खराब इच्छाबाट र लोभबाट हामी जोगिनै पर्छ, यसलाई मार्नै पर्छ। हाम्रो वरपरको संस्कृति, हाम्रो समाज, हाम्रो साथीभाइ इष्टमित्रहरू परिवारलाई यी पापहरू स्वीकार्य लाग्न सक्छ तर हामीले तिनीहरूलाई मार्नै पर्छ, घृणा गर्नै पर्छ, तिनीहरूलाई हामीले मार्नै पर्छ। यी पापहरूले हामीलाई अशुद्ध पार्छ किनकि यी पापहरू हाम्रो हृदयबाट निस्किने पापहरू हुन्। मर्को 7:22-23 यसले यसरी भन्नुभएको छ, उहाँले भन्नुभयो मानिसबाट जे बाहिर निस्किन्छ त्यसले मानिसलाई अशुद्ध पार्छ किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब इच्छा, खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, शुद्धता सरी दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन् र यी पापलाई, यी अशुद्ध पार्ने पापहरूलाई हामीले मार्नै पर्छ। त्यति मात्र होइन, हामीमा फाटो ल्याउने पापहरूलाई पनि मार्नै पर्छ। द सिन्स द्याट डिभाइड अस, हामीमा फाटो ल्याउने पापहरू, हामीलाई विभाजित गर्ने पापहरू पनि हामीले मार्नै पर्छ। पद 8 हेर्नुहोस् एकपल्ट, अनि 6-7 हामी फर्किनेछौँ। पद 8, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी 5 पापहरू बोली वचनको पाप हुन्। जब हामी आफ्नो बोली वचनमा ध्यान दिँदैनौँ हामी सम्बन्धलाई र हामी मित्रतालाई हामी बिगार्न पुग्छौँ। यी पापहरूले चर्चमा फाटो ल्याउँछन्। पावल भन्छन् यी सबै पापहरू त्याग, अर्को शब्दमा यसलाई आफ्नो जीवनबाट उतार्नुहोस्। पास्टर जोन म्याकथरले भन्नुभयो चाहिँ जसरी एक कामदारले साँझमा कामबाट फर्केपछि आफ्नो फोहोर लुगा फुकाल्छ, त्यसरी नै विश्वासीले पनि आफ्नो पुरानो जीवनका पापमय स्वभावका फोहोर फाटेका लुगाहरू फुकाल्नुपर्छ। यी पाँच पापहरू तपाईँको नयाँ स्वभावसँग सम्बन्धित विशेषताहरू होइनन्, यी पुरानो जीवनसँग सम्बन्धित पापहरू हुन्। पहिलो नम्बर एक, रिस। रिस, रिसलाई जीवनबाट हटाउनु पर्यो प्रियहरू। सायद हामीले रिसलाई पाप नै ठानेको थिएनौँ होला। हामीमध्ये कोही कोही जहिले रिसाउँछौँ, जे गरे पनि रिसाउँछौँ। रिस हाम्रो नाकको टुप्पोमै हुन्छ। संसारले गीतै गाएको छ होइन, निरा जहिले रिसाउने, निरा जहिले रिसाउने। हामीमध्ये कतिजना निरा छौँ, जहिले रिसाउने निराहरू छौँ। तर हामी ठान्छौँ कि हामीसँग रिसाउने अधिकार छ, रिसाउँछु त। यसो पनि रिसाउनु भएको थियो भनेर हामी आफ्नो रिसलाई ठिक साबित गर्ने कोसिस गर्छौँ। तर प्रियहरू, यसो पवित्र र धर्मी हुनुभएको कारणले रिसाउनु भएको थियो, तर तपाईँ र म पापी मानिसहरू भएको कारणले गर्दा रिसाउँछौँ। भिन्नता त्यो छ। ख्रिस्टसँग जी उठाइएको कारण हामीले हाम्रो चर्च र पारिवारिक सम्बन्धमा फाटो ल्याउने रिसलाई त्याग्नै पर्छ, त्याग्नै पर्छ। यदि तपाईँ ख्रिस्चियन हो भने तपाईँले त्याग्नै पर्छ। ख्रिस्चियन बन्नलाई होइन, तर तपाईँ ख्रिस्टसँग जी उठाइनु भएको कारण, तपाईँसँग पवित्र आत्मा बास गर्नुहुन्छ, तपाईँसँग नयाँ हृदय छ, तपाईँले यो पापलाई त्याग्नै पर्छ। एकदमै झनक्क रिसाउने तपाईँ, त्यो आक्रोश रिसबाट चिनिने व्यक्ति तपाईँ हुनुहुन्छ भने तपाईँले पश्चाताप गर्नुपर्ने हुन्छ, तपाईँले आफ्नो विश्वासलाई जाँच्नुपर्ने हुन्छ, तपाईँले फेरि सुसमाचारलाई भ्रमण गर्नुपर्ने हुन्छ। हाम्रो जीवनमा रिसको लागि कुनै स्थान हुनुहुँदैन। यो बाइबल यो भनिरहेको छैन, मैले यो भनिरहेको छैन कि क्रिस्चियनहरू भएपछि रिसाउँदै रिसाउँदैन। मलाई तपाईँ जाँच गर्न सक्नुहुन्छ चर्चपछि, म रिसाउँछु रिसाउँदिनँ। क्रिस्चियनहरू रिसाउँछन्, तर रिसको दास भने हुँदैनन्। रिस गर तर पाप नगर भनेर बाइबलले बाइबलले भनेको छ हामीलाई। तर रिसद्वारा चिनिने व्यक्ति भने हामी हुनुहुँदैन। समाजले पनि यो कुरा बुझेको छ होइन र, समाजले पनि बुझेको छ रिसले कति पनि फाइदा दिँदैन भनेर। एउटा नेपालीमा एउटा उखान भनाइ छ, रिस खा आफू बुद्धि खा अरू। यसको अर्थ रिसले तपाईँलाई नै हानि गर्छ। तर हामी यहाँनिर रिसले हामीलाई कति हानि नोक्सान गर्छ भन्दा बढी नै कुरा गरिरहेको छौँ। यसुको अनुसार रिस हत्या बराबर हो, मत्ती 5:7 अनुसार। त्यसै प्रियहरू, अर्कोचोटि रिसाउँदा होसियार हुनुहोस्, रिसलाई नियन्त्रणमा राख्नुहोस्। तपाईँले आफ्नो छोराछोरीसित, आफ्नो कर्मचारीहरूसित, साथीहरूसित, आफ्ना छिमेकीहरूसित आफ्नो रिसलाई नियन्त्रण गर्नै पर्छ। यदि तपाईँले त्यसो गर्नु भएन भने तपाईँको रिस क्रोधमा परिणत हुनेछ, क्रोधमा। दोस्रो हेर्नुहोस् त बाइबलमा, क्रोध। रिस भनेको उम्लिरहेको पानी हो भने क्रोध कित्लीबाट उम्लेर बाहिर पोखिने पानी हो। के तपाईँले कहिले मानिसहरूले ढोका ग्ड्याममा हानेको देख्नु भएको छ, सुन्नु भएको छ, टेबल ठट्टाएको सुन्नु भएको छ, चिच्याएको सुन्नु भएको छ? त्यो क्रोध, त्यो आक्रोश हो, त्यो फ्युरी हो, त्यो राथ हो। क्रोध रिसको प्रस्फुटन हो, पराकाष्ठ हो। के कसैलाई, के कसैले तपाईँलाई इङ्कित गर्दै फलन त क्या रिसा छ, त्यसलाई नचला है भनेको छ? यदि छ भने अब परिवर्तन हुने समय हो प्रियहरू। प्रिय, अझै पनि पापमा मरेको मानिस जस्तो गरी आफ्नो रिस र क्रोध नदेखाउनुहोस्। तेस्रो, डाहा, अर्थात् दुर्भावना। अरूलाई बदनाम गरेर, बदला लिने षड्यन्त्र गरेर, वा तिनीहरूको मार्गमा ठेस लाग्ने बाध अडचन राखिदिएर हानि पुर्याउने दुष्ट मनसाहिने दुर्भावना अथवा डाहा हो। मानिसहरूले अरूलाई गिराउन षड्यन्त्र रच्छन्। यो कुरा हामी राजनीतिमा देख्छौँ, यो कुरा हामी परिवार र समाजमा पनि देख्छौँ। तर चर्चमा यस्तो हुनुहुँदैन, ख्रिस्टको मण्डलीमा चर्चमा यस्तो हुनुहुँदैन। बरु हामी रुनेहरूसँग रुनुपर्छ र आनन्दित हुनेहरूसँग आनन्दित हुनुपर्छ। डाहाको निम्ति हाम्रो जीवनमा स्थान हुनुहुँदैन। र चौथो निन्दा, निन्दा रूप, पहिरन, पारिवारिक स्थिति, शिक्षा र सामाजिक हैसियतको आधारमा अरूको अपमान गर्नु हाम्रो समाजमा सामान्य मानिएला, तर बाइबल अनुसार यो परमेश्वर विरुद्धको घोर अपराध हो, गम्भीर अपराध हो। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ, परमेश्वरको स्वरूपमा बनाएका मानिसहरूको तपाईँ अपमान र निन्दा वा बदनाम गर्न मिल्दैन। विशेष गरी हामी क्रिस्चियनहरू, हामी तपाईँ आफ्नो अविश्वासी गैर क्रिस्चियन मित्रहरूसँग मिलेर अरू मानिसहरूको, क्लासमेट्सको, अन्य कर्मचारीहरूको वा हाम्रो आफ्नै राजनीतिक नेताहरूको समेत इन्सल्ट गर्ने गर्नु हुँदैन। हामी तर कति सजिलै गरिरहेको हुन्छौँ, कति सजिलै निन्दाले हामीमा फाटो ल्याउँछ, विशेष गरी चर्चमा। ओ प्रियहरू, गसिप, यो गसिप, यो निन्दा, कुरा काट्ने, यो यो कुराबाट टाढा रहनुहोस्। हुन त यो हामी नेपालीहरूको यो एउटा टपिक हो, बिजनेस हो, व्यवसाय हो, यो कुराबाट टाढा रहनुहोस्। बाइबलले निन्दालाई गम्भीर रूपमा लिन्छ, परमेश्वरको मानिसहरूको उद्धार गरेको मानिसहरूको मुखमा यो निन्दा बोली, निन्दापूर्ण बोली सुहाउँदैन, सुहाउँदैन। गसिप्सलाई, यो निन्दालाई, कुरा काट्ने कुरालाई, यो मानहानिलाई आफ्नो जीवनमा स्थान नदिनुहोस्। हामी प्रेममा सत्य कुरा बोल्न बोलाइएका छौँ। यदि हामीसँग कसैको विरुद्ध केही छ भने हामीले उसँग भेट्नुपर्ने हुन्छ प्रार्थनाको साथ, अनि उसँग हामीले प्रेमपूर्वक कुरा गर्नै पर्ने हुन्छ। तर उसलाई छाडेर बाँकी मानिसहरूसँग गएर उसको चरित्र हत्या गर्न कति पनि मिल्दैन, यो अपराध हो। यदि तपाईँ त्यो गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँले पाप स्वीकार गर्नुपर्ने हुन्छ। तपाईँले जसको विरुद्धमा गर्नुभएको छ उससँग तपाईँलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ, र तपाईँले परमेश्वरको विरुद्धमा गरेको पाप स्वीकार गर्नुपर्ने हुन्छ। हामी सत्य बोल्न बोलाएको छौँ, गसिप गर्न होइन। प्रियहरू, निन्दाले जस्तो अरू कुनै पनि कुराले चर्चको एकतालाई भङ्ग गर्दैन। होसियार हुनुहोस्। पाँच, आफ्नो मुखबाट निस्कने फोहोर बोली। संसारले फोहोर बोलीलाई मनोरञ्जनको रूपमा लिन्छ। फोहोर बोली आर्टिकल्स हो, भाषामा आर्टिकल्स। फोहोर बोली नलाइकन मान्छेहरूको त्यो वाकिङ चाहिँ पुरा हुँदैन। सबै कमेडी सोहरू, स्ट्यान्डअप कमेडियन्सहरू, ऱ्याप ब्याटलहरू फोहोर बोलीले बनिएको हुन्छ। तर क्रिस्चियनहरू, तपाईँ फरक हुनुहुन्छ। तपाईँ फोहोर बोली, अश्लील बोलीले भरिएको कमेडी सो, ऱ्याप ब्याटलहरूको इन्जोय लिन सक्नुहुन्न। संसारले जे भन्छ त्यो भन्न मिल्दैन, तपाईँ संसारको चालमा चल्न मिल्दैन। तपाईँले आफ्नो मुखबाट निस्कने फोहोर बोलीलाई लिएर होसियार हुनुपर्छ। अशुद्ध बोली क्रिस्चियनहरूको मुखमा सुहाउँदै सुहाउँदैन। मेरा प्रियहरू, तपाईँको मुख कस्तो छ? तपाईँको साँच्चै यो मुख कस्तो छ? लिटरली मैले त्यो सोचिरहेको छैन, ओके। तपाईँको बोली वचन कस्तो छ? यदि तपाईँको हप्ताभरिको तपाईँको बोली वचन रेकर्ड गरेर सुन्ने हो भने, हप्ताभरिको बोली वचन तपाईँले सबै रेकर्ड गरेर सुन्ने हो भने, एक्लै के बोल्नुहुन्छ, साथीसँग के बोल्नुहुन्छ, परिवारसँग के बोल्नुहुन्छ, बोयफ्रेन्ड गर्लफ्रेन्डसँग के बोल्नुहुन्छ, काम गर्ने ठाउँमा के बोल्नुहुन्छ, सबै रेकर्ड गरेर सुन्ने हो भने, के तपाईँको बोली वचन एक उद्धार गरेको व्यक्तिको जस्तो सुनिन्छ कि पापमै मरेको मानिसको जस्तो सुनिन्छ? फ्रीहरू, पावल यी पापहरू उल्लेख गर्नुको उद्देश्य तपाईँ र मलाई नराम्रो, दोषी, गिल्टी त्यो फिल गराउनलाई होइन, तर तपाईँ र मलाई आफ्नो जीवन जाँच्न र पश्चापतिर डोर्याउनलाई हो। त्यसकारण नराम्रो महसुस नगर्नुहोस्, तर पश्चाताप गर्नुहोस्, ख्रिस्तर्फ फर्किनुहोस्। सायद यतिखेर तपाईँ मनमा नै यसरी मलाई जवाफ फर्काउँदै हुनुहुन्छ होला, मैले मेरो जीवनमा भएका पापहरू मार्ने बारेमा किन चिन्ता गरिराख्ने? म मेरो जीवनसँग खुसी छु, मेरो जीवन मेरो लागि ठिक छ, म किन परिवर्तन हुने? तपाईँ आफ्नो ठाउँमा सही हुनुहुन्छ, म मेरो ठाउँमा सही छु, तपाईँ तपाईँ हुनुहोस्, हामीलाई हामी हुन दिनुहोस्। यदि यो तपाईँको प्रतिक्रिया हो भने, तपाईँका जीवनमा भएको पापहरू मान्नु दुई कारणहरूलाई ध्यान दिएर सुन्नुहोस्। दुई कारणहरू आजको वचनको दोस्रो बुदा, दुई कारणहरू। पहिलो, छ पद अनुसार, किनकि यसले न्याय निम्त्याउँछ, यसले परमेश्वरको क्रोधलाई झकझगाउँछ, यसले परमेश्वरलाई रिस उठाउँछ, यसले परमेश्वरसँग जुवारी खोज्छ। छ पद ल्याउनुहोस् न, यिनै कुराहरूका खातिर परमेश्वर क्रोध आज्ञा नमान्नेहरू माथि आउँदैछ। कुन कुराहरूको खातिर? यी दसवटा पापहरू भर्खरै हामी लिस्ट सूचीबद्ध गऱ्यौँ, यी पापहरूमा चल्ने मानिसहरूमाथि परमेश्वरको क्रोध आउँदैछ। तपाईँले आफ्नो जीवनमा भएको पापहरूलाई लिएर किन फिक्री गर्नुपर्छ देख्नुभयो? किनभने यसले तपाईँको जीवनमा परमेश्वरको न्याय निम्त्याउँछ प्रियहरू, यसले परमेश्वरलाई क्रोधित तुल्याउँछ, यसले परमेश्वरको क्रोधलाई जगाउँछ। त्यसले तपाईँको जीवनमा भएको पापहरूबारे तपाईँ गम्भीर हुनैपर्छ, गम्भीर हुनैपर्छ। प्रियहरू, आगोसँग नखेल्नुहोस् किनभने यसले तपाईँलाई भस्म पार्नेछ, सिंहसित नखेल्नुहोस् त्यसले तपाईँलाई एक गाँस बनाउनेछ। परमेश्वर भस्म पार्ने आगो र गर्जने सिंह दुवै हुनुहुन्छ, तपाईँ के ठान्नुहुन्छ? पाप बाहेक अरू कुनै पनि कुराले परमेश्वर क्रोधलाई जगाउँदैन, अरू कुनै पनि कुराले, पापले जस्तो कुनै पनि कुराले परमेश्वरलाई रिस उठाउँदैन, क्रोधित तुल्याउँदैन। गरिबीले परमेश्वरलाई क्रोधित तुल्याउँदैन, रोगले परमेश्वरलाई क्रोधित तुल्याउँदैन, तर हाम्रो पापले परमेश्वरलाई क्रोधित तुल्याउँदछ। परमेश्वरको क्रोध हाम्रो क्रोधभन्दा, हाम्रो रिसभन्दा फरक छ। परमेश्वरको क्रोधले, परमेश्वरको धार्मिक त्यो क्रोध र पाप र विद्रोहमाथिको उहाँको न्यायलाई बुझाउँछ। तपाईँ सोध्नुहुन्छ कि परमेश्वरले किन हाम्रो पापलाई वास्ता व्यवस्था गर्नुहुन्न, आज्ञा नमान्ने मात्र किन परमेश्वरले आफ्नो रिस खन्याउनुहुन्छ? हामी पाप गरौँ कि धर्म गरौँ, परमेश्वरले किन टाउको दुखाई? सायद तपाईँको फेरि यो प्रश्न होला, किनभने तपाईँ र म परमेश्वरद्वारा बनिएका हौँ, हामी स्वायत्त छैनौँ। तपाईँ र मलाई बनाउने हुने परमेश्वरसँग रिसाउने अधिकार छ, तपाईँ र मबाट त्यो महिमा आदर खोज्ने उहाँसँग अधिकार छ। उहाँ तपाईँ र मलाई बनाउने सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जो पूर्ण रूपमा पवित्र हुनुहुन्छ, जसले पापलाई सहनुहुन्न। उहाँ अनन्त कालदेखि पवित्र हुनुहुन्छ, उहाँ अपरिवर्तनीय रूपमा पवित्र हुनुहुन्छ, उहाँलाई अपवित्र उहाँ अपवित्र तुल्याउन नसक्ने गरी पवित्र हुनुहुन्छ। परमेश्वर पूर्ण रूपमा पवित्र हुनुभएको कारण उहाँले पापको न्याय गर्नै पर्ने हुन्छ, र पापको न्याय परमेश्वरले गर्नुहुन्छ। आज्ञा नमान्नेहरूमाथि तपाईँले पद आठमा पाँचमा र आठमा उल्लेख गरेको पापहरू देखिसक्नु भएछ, ती अभ्यास गर्नेहरूमाथि, ती पापमा लागिरहनेहरूमाथि परमेश्वरको न्याय आउँदछ, क्रोध खनिँदछ। जब बाइबलले परमेश्वर क्रोधको बारे बताउँछ, यो कुनै खोक्रो धम्की होइन प्रियहरू, जुन मानिसमा डर पैदा गर्न त्यसै गर्ने दिने गरिन्छ। यो कहिलेकाहीँ मेरो आमाले विशेष गरी रोइरहेको पनातिनलाई चुप लगाउन, ऊ बोरा बोकेर जोगी आउँदैछ चुप लाग भन्नुभएको जस्तो होइन। जो बाइबलले परमेश्वर क्रोध अनज्ञाकारितामा आउँदछ भन्छ, यो 100% आउँछ, यो 100% आउँछ। इतिहासले अनज्ञाकारीहरूमाथि परमेश्वर क्रोध आएको गवाई दिन्छ। जलप्रलय, बाबेलको धरहरा, सदोम र गमोराको सहर, र यीशु ख्रीष्टको क्रुसले परमेश्वरले पापलाई गम्भीरतापूर्वक लिनुहुन्छ भनेर देखाउँछ, र एक दिन परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउनेछ। प्रिय चर्च, यी पापहरूबाट टाढै रहनुहोस्, खेलाकाची नगर्नु, नजिस्किनुहोस्, यसलाई हल्काहरूमा नलिनुहोस्, यसमा के गलत छ भनेर नसोच्नुहोस्। यी पापहरूले तपाईँलाई खुसी दिँदैन, यी पापहरूले तपाईँलाई आशिष ल्याउँदैन, यी पापहरूले तपाईँलाई क्षणिक आनन्द देला, तर यसले तपाईँको जीवनमा स्थायी विपत्ति ल्याउनेछ। तपाईँले आफूलाई पापको मस्तीमा छाडिदिनु भयो भने यसले तपाईँलाई विनाशमा पुर्याउनेछ। यदि यसमै अनि तपाईँ यसु ख्रीष्टको चेला होइन भने, तपाईँले यो कुरा थाहा पाएको हामी चाहन्छौँ कि परमेश्वरको क्रोध तपाईँमाथि पनि आउँदैछ, न्याय आउँदैछ। परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले कुनै पनि दोषीलाई, पापीहरूलाई दण्ड नदी छोड्नु हुने छैन। उहाँको व्यवस्था उल्लङ्घन गर्ने कुनै पनि पापीलाई न्यायको दिनमा छुट मिल्ने छैन। प्रियहरू, देशका कानुन भङ्ग गर्नेहरू प्रशासनको नजरबाट रोक्न सफल होलान्, तर स्वर्गका परमेश्वरको नजरबाट रोक्न सक्दैनन्, जसले सबै कुरा देख्नुहुन्छ। तर प्रियहरू, प्रिय मित्रहरू, खुसीको कुरा के छ भने, पवित्र परमेश्वर, न्यायी परमेश्वर क्रोधित हुनुभए तापनि उहाँ कृपालु र प्रेमिलो पनि हुनुहुन्छ। बाइबलको परमेश्वर क्रोधित मात्र हुनुहुन्न, तर उहाँ कृपालु पनि हुनुहुन्छ। उहाँ न्यायी मात्र हुनुहुन्न, तर उहाँ प्रेमिलो पनि हुनुहुन्छ। त्यसकारण उहाँले हाम्रा पापहरूबाट हामीलाई बचाउनु, यस संसारमा आफ्नो एकमात्र पुत्रलाई येशु ख्रीष्टलाई पठाउनुभयो। येशु मानिस पनि संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो र हामीले जिउन नसकेको यो जीवन उहाँले सिद्ध जीवन जिउनुभयो। उहाँ पापरहित हुनुहुन्थ्यो, उहाँ हरेक तरिकामा सिद्ध हुनुहुन्थ्यो, उहाँले व्यभिचार गर्नु भएन, उहाँले कुनै स्त्रीलाई कहिले कुदृष्टिले हेर्नु भएन, उहाँमा खराब इच्छाहरू कहिले पनि थिएन, उहाँले कहिले लोभ गर्नु भएन, उहाँले कहिले अरूको निन्दा गर्नु भएन, उहाँको मुखमा कुनै खराब बोली थिएन, उहाँ सिद्ध हुनुहुन्थ्यो। तर पनि येशु ती मानिसहरूको निम्ति मर्नुभयो जसले यी सबै पापहरू गरेका छन् र परमेश्वरको क्रोध र न्यायमुनि परेका थिए, र येशु ख्रीष्ट यी सबै पापीहरूको निम्ति उहाँमाथि विश्वास गर्ने, उहाँमाथि भरोसा गर्ने पापीहरूको निम्ति मर्नुभयो र तेस्रो दिनमा उहाँ फेरि जीवित भई उठ्नुभयो। यदि तपाईँ आफ्नो पापहरूबाट फर्किनुहुन्छ र येशूमा भरोसा गर्नुहुन्छ भने तपाईँ परमेश्वरको आउँदै गरेको क्रोध र न्यायबाट मुक्ति पाउनुहुनेछ, मुक्ति पाउनुहुनेछ। प्रिय, हामीले पापलाई मार्नुपर्छ किनकि यसले न्याय निम्ति आउँछ। र दोस्रो, हामीले पापलाई मार्नुपर्छ किनकि यी पापहरू हाम्रो पुरानो स्वभावसँग सम्बन्धित छन्। पश्चात, यी पापहरू हाम्रो पुरानो स्वभावसँग सम्बन्धित छन्। तिन अध्यायको पद सातलाई एकपल्ट हेर्नुहोस् न। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ। तपाईँले देख्नुभयो फेरि विगत भूतकाल, वर्तमानकाल, भविष्यकाल, या भूतकालमा पावल कुरा गरिरहेका छन्। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ। यो हाम्रो पास्ट लाइफ हो। सायद तपाईँ यसरी सोच्नुहुन्छ होला, यदि क्रिस्चियनहरू संसारको लेखि मरेका छन् र ख्रिस्टसँग जीव उठाइएका छन् र सबै पापहरू अब हाम्रो विगत र पुरानो स्वभावसँग सम्बन्धित छन् भने किन अझै पनि हामीले पापलाई मार्नु पर्यो? किन? किनकि हाम्रो मृत्यु र पुनरुत्थान एक आत्मिक वास्तविकता हो, तर यो अनुभवात्मक बुझ्नुहुँदैछ, अनुभवात्मक वास्तविकता भने होइन। त्यसले हामीले आत्मिक रूपमा वास्तविक भइसकेको कुरालाई व्यवहारमा उतार्नुपर्छ। अनुभवमा हामीले शरीरको कामहरूलाई, पापमय स्वभावहरूलाई मार्नै पर्छ। अनुभवमा यो 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 आत्मिक वास्तविकता हाम्रो व्यवहारिक अनुभव हुनुपर्छ। जब हामी हाम्रा पापहरू र अपराधहरूमा मरेका थियौँ, जब हामी परमेश्वरबाट अलग थियौँ, हामी एकपटक पाप स्वभावका कुराहरूमा चल्दथ्यौँ, तर अब हामी चल्दैनौँ। हामी ख्रीष्टसँग जी उठाइएका छौँ, हामी चल्न पनि चाहँदैनौँ। जहाँबाट हाम्रो उद्धार भएको छ हामी त्यहीँ फर्कन चाहँदैनौँ। बुझ्नुहुँदैछ प्रियहरू? जहाँबाट परमेश्वरले हामीलाई उद्धार गरेर ल्याउनु भयो हामी त्यहीँ फर्केर जान चाहँदैनौँ। यो हाम्रो पुरानो जीवनशैली हो, यसमा हामी फर्किन चाहँदैनौँ। केही समय अगाडि मैले फेसबुकमा एउटा भिडियो हेरेको थिएँ जसमा बाटोको छेउको त्यो नालामा एउटा भेडा खसेको हुन्छ र एकजना मानिसले त्यो भेडालाई नालाबाट निकालेर पाखामा राखिदिन्छ अनि त्यो भेडा यति छिटो दौडिन्छ कि फेरि घुमेर उही नालामा खस्छ। हामी क्रिस्चियनहरू पनि त्यस्तै हुन्छौँ, हामी जहाँबाट उद्धार गऱ्यौँ त्यहीँ खस्छौँ, त्यहीँ फर्किन चाहन्छौँ। हामी विगतका हाम्रा पापहरूमै फर्किने परीक्षामा पर्छौँ। त प्रियहरू, हामीले त्यसो गर्नुहुन्न। रानीको गाउन लगाइसकेपछि फेरि वेश्याको वस्त्र लगाउन नखोजौँ। 19औं शताब्दीका अङ्ग्रेजी प्रचारक चार्ल्स स्पर्जनले गर्नुभएको आग्रहलाई ध्यान दिनुहोस्। हे क्रिस्चियनहरू, पापसित तपाईँको के सरोकार? के यसले तपाईँलाई पहिले नै धेरै मूल्य चुकाउन लाइसकेको छैन र? हे आगोले डढेको बालक, के तिमी फेरि आगोसँग खेल्छौ? के सिंहको हातमा परिसकेर उम्केको मान्छे के तपाईँ दोस्रो पटक सिंहको गुफामा पस्नुहुन्छ र? के प्राचीन सर्पको विषले अझै पुगेन र? ओ, यति पागल, यति मूर्ख नबन्नुहोस्। के पापले तपाईँलाई कहिल्यै साँचो आनन्द दिएको थियो र? के तपाईँले यसमा दिगो सन्तुष्टि पाउनुभएको थियो? यदि त्यसो भने आफ्नो पुरानो पापको कालकोठरीमा फर्कनुहोस् र साङ्लोमा फेरि बेरिनुहोस् यी तपाईँलाई खुसी दिन्छ भने। तर जसरी तपाईँ पापले तपाईँलाई दिन्छु भनी प्रत्येक गरी कुरा कहिले दिएन तर धोका मात्र दियो, त्यसरी नै दोस्रो पटक फेरि पुरानो पापको फन्दामा नपर्नुहोस्, स्वतन्त्र हुनुहोस् र तपाईँको पुरातन बन्धनको सम्झनाले तपाईँलाई फेरि पासोमा पर्न निरुत्साहित गर्नुहोस्। चार्ल्स स्पर्जनको यो आग्रहलाई ध्यान दिनुहोस्। प्रिय ख्रीष्टले हामीलाई पापबाट बचाउने काम मात्र गर्नु भएन, तर उहाँले हामीलाई पवित्र जीवनको निम्ति पनि बचाउनु भएको छ। उहाँले हामीलाई एक नयाँ मालिक परिवारको नयाँ शिरमा ल्याउनु भएको छ। हामी अब आदममा छैन, हामी ख्रिस्टमा छौँ। हामीसँग नयाँ पहिचान छ, हामीसँग नयाँ परिवार छ, हामीसँग नयाँ वस्त्रहरू छन्, हामीसँग धार्मिकता छ, हामीसँग नयाँ स्वभाव छन्, हामी नयाँ सृष्टि हौँ। र यो कुरा पापसँगको हाम्रो सम्बन्धको सन्दर्भमा देखिन्छ, हामी कसरी जिइरहेको छौँ भन्ने कुरा। जोन स्नाइडरले यसरी भनेका छन्, ख्रिस्टलाई चिनिने दाबी गर्ने, सरी, ख्रिस्टलाई चिनेको दाबी गर्ने तर परमेश्वरको शक्ति आफूमा छ भन्ने कुरा कुनै प्रमाण नदिने व्यक्ति ख्रिस्टियन नै होइन। म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँ साँच्चै ख्रिस्टसँग जी उठाइएको व्यक्ति हो कि तपाईँले साँच्चै पश्चाताप गर्नुभएको छ कि तपाईँले साँच्चै आफ्नो पुरानो जीवनशैली त्याग्नुभएको छ कि तपाईँ साँच्चै आफ्नो पापहरूबाट फर्केर यसमा भरोसा गर्नुभएको छ कि तपाईँको हृदय साँच्चै परिवर्तन भएको छ। प्रिय कृष्ण परिवारमा जन्मेर चर्चमा बत्तीमा लिएर वा चर्चको सदस्य बनेर पुग्दैन, दशंसा भेटिदिएर क्रिस्चियन भाषा बोलेर पुग्दैन। तपाईँको दैनिक जीवनले तपाईँलाई मृत्युबाट जीवनमा, अन्धकारको राज्यबाट ज्योतिको राज्यमा, पापका दासहरूबाट धार्मिकताको दासहरूमा, नयाँ मानिस नयाँ सृष्टिमा रूपान्तरित भएको देखाउनुपर्छ तपाईँको दैनिक जीवनले। खुसी त छ र खुसी त छ र देखेकै हो फलान देखेकै हो त्यसकारण मैले भनेर आफ्नो पापलाई औचित्य प्रमाणित गरेर उम्किन नखोज्नुहोस्। बरु यसरी भन्नुहोस्, म पहिले जस्तो छैन र म सिद्ध पनि भइसकेको छैन, तर परमेश्वरको अनुग्रहले म हरेक दिन एक महिमाबाट अर्को महिमामा परिवर्तन हुँदैछु। के तपाईँ यसरी भन्न सक्नुहुन्छ? के यो तपाईँको गवाही हो? प्रियहरू, हामी माओवादी जनयुद्धमा छैनौँ, हामी आत्मिक युद्धमा छौँ। हाम्रो लडाइँ मासु र रगतको विरुद्धमा होइन, हाम्रो शत्रु माओवादी होइन, हाम्रो शत्रु सरकार होइन, हाम्रो शत्रु छिमेकी होइन, हाम्रो शत्रु हाम्रो पुरानो स्वभाव हुन्। मेरो शत्रु पुरानो इसाई हो, तपाईँको शत्रु पुरानो तपाईँ हो। हामीले पापलाई मार्नै पर्छ। यदि तपाईँले पापलाई मार्नु भएन भने तपाईँको पापले तपाईँलाई मार्नेछ। तर अझै पनि एउटा प्रश्न बाँकी नै छ, पापलाई कसरी मार्ने? पापको घाँटी कहाँ छ त्यसलाई गरी निचरौँ हामी? पापलाई मार्न सजिलो छैन, जसरी ब्वाँसो मार्न सजिलो छैन। कपासको गोलीले ब्वाँसो मर्दैन, त्यसरी नै नीति नियमले पाप मर्दैन। पापलाई मार्ने एउटा तरिका भनेको त्यसलाई केही खान नदी भोक भोकै राखेर, पापलाई खानु दिनु भएन, पापलाई भोकै राख्नु पर्यो, पापलाई चारो हाल्नु भएन। यदि तपाईँ काम वासनालाई मार्न चाहनुहुन्छ भने तपाईँ यस्ता ठाउँ र साइटहरू नजानुहोस् जसले तपाईँको पापलाई बलवान बनाइदिन्छ। यदि तपाईँ पापलाई मार्न चाहनुहुन्छ भने पापतिर डोर्याउने मानिसहरूसँग सङ्गत नगर्नुहोस्, जोगिएर बस्नुहोस्। तर यति गरेर पुग्दैन, अनलाइनबाट अफलाइनमा झरेर आफ्नो मोबाइलमा त्यो एप्सहरू अनइन्स्टल गरेर मात्र यो समस्याको समाधान हुनेवाला छैन। ध्यान गर्न जङ्गलतिर लागेर समस्याको समाधान हुनेवाला छैन। वस्त्र पहिरेर, सेतो वस्त्र लगाएर यो समस्याको समाधान हुनेवाला छैन। खराबसँग त्यागेर पुग्दैन, हामीलाई अनुग्रह चाहिन्छ, हामीलाई परमेश्वरको आत्मा चाहिन्छ, हामीलाई सुसमाचार चाहिन्छ, दिनहुँ हामीलाई ख्रिस्ट चाहिन्छ, हामीलाई चर्च चाहिन्छ, हामीलाई अन्य विश्वासीहरू चाहिन्छ। अर्को तरिका भनेको, पहिलो तरिका भने तपाईँले पापलाई भोक भोकै राख्नु पऱ्यो, स्टार्भ यो सिन्स टु डेथ। दोस्रो भनेको पापप्रतिको घृणामा वृद्धि भएर, र तपाईँ ख्रिस्टप्रतिको प्रेममा वृद्धि भएर मात्र यो हासिल गर्न सक्नुहुन्छ। जब तपाईँ ख्रिस्टलाई प्रेम गर्नुहुन्छ, तपाईँ पापलाई घृणा गर्न थाल्नुहुन्छ। तपाईँ जति धेरै ख्रिस्टलाई प्रेम गर्नुहुन्छ, त्यति धेरै पापलाई घृणा गर्नुहुन्छ। तर ख्रिस्ट र पापलाई दुवैलाई प्रेम गर्नु असम्भव छ। यदि तपाईँ पापलाई मार्न चाहनुहुन्छ भने तपाईँ ख्रिस्टमा आउनै पर्छ, तपाईँ ख्रिस्टमा फर्किनै पर्छ। ख्रिस्टमा नआएसम्म पापलाई मार्ने कुरा सम्भव हुने छैन। त्यसैले ख्रिस्टलाई हेर्नुहोस् प्रियहरू, ख्रिस्टलाई हेर्नुहोस्। क्रुसमा तपाईँको लागि उहाँको प्रेमलाई दिनौ हेर्नुहोस्। 17 शताब्दीका एक प्रसिद्ध अङ्ग्रेजी ईश्वरशास्त्री प्युरिटन जोन ओवेनले यसरी भनेका छन्, जसको भनाइसँगै म आज वचन अन्त गर्दछु। आफ्नो पापलाई मार्न ख्रिस्टमा विश्वास गर्नुहोस्, ख्रिस्टको रगत पापले ग्रस्त हाम्रो प्राणको लागि एक महान सार्वभौम उपचार हो, औषधि हो। यसैमा जिउनुहोस् र तपाईँ एक विजेताको रूपमा मर्नुहुनेछ र परमेश्वरको असल प्रबन्धद्वारा तपाईँ आफ्नो पाउमुनि ती पापहरू मरिरहेको अवस्थामा हेर्नलाई फेरि जीवित हुनुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ।